यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। सड़क संघर्षका कार्यक्रमहरू स्थगित गरी निर्वाचनको तयारीमा लाग्न राजनैतिक दलहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। लोकतन्त्रको आधार नै आवधिक निर्वाचन भएकाले निर्वाचनलाई सबैले स्वीकार गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड़। एकतार मेलमिलापमा जोड़ दिँदै नेपाली कंग्रेसले आज मेलमिलाप दिवस मनाउने। नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास ब्यांकले 18 अर्ब 25 करोड़ रूपियाँ ऋण सहयोग गर्ने र यमनको दक्षिणी शहर अडन स्थित विमानस्थलमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा 22 जनाको मृत्यु, 50 घाइते। प्रधानमन्त्री केपी शर्मा ओलीले सड़क संघर्षका कार्यक्रमहरू स्थगित गरी निर्वाचनको तयारीमा लाग्न राजनैतिक दलहरूलाई आग्रह गर्नुभएको छ। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहनुभएका ओलीले नेकपाको सुदूरपश्चिम स्तरीय कार्यकर्ता भेलालाई हिजो काठमाडौँमा सम्बोधन गर्नुहुँदै लोकतन्त्रको आधार नै आवधिक निर्वाचन भएकाले निर्वाचनलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले बहुमत प्राप्त दलको प्रमुखको हैसियतमा आफू रहेको र अर्को सरकार बन्ने अवस्था समेत नरहेका बेला प्रतिनिधि सभा विघटनको प्रस्ताव गरेको हुनाले संविधान अनुसार अब संसद पुनस्थापनाको सम्भावना समेत नरहेको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले निर्धारित समयभित्रै शान्तिपूर्ण वातावरणमा निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाली जनताले लड़ेर ल्याएको गणतन्त्र र संहिताको विपक्षमा हुने कुनै पनि गतिविधि स्वीकारे नहुने चेतावनी समेत दिनुभयो। प्रधानमन्त्री ओलीले दुई पार्टी एकीकरण गरी नयाँ पार्टी बनाएका कारण पुष्पकमल दाहाल प्रचण्ड समेत अध्यक्ष बन्न पुगेको र प्रचण्ड आफ्नो निर्णय एवं सहमतिमा अडिन नसक्दा पार्टी पुनः विभाजनको अवस्थामा पुगेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि बनाएको केन्द्रीय कमिटिको बहुमतलाई देखाएर अर्का नेता प्रचण्ड पक्षले सधैँ आफ्नो स्वार्थ पूरा गर्न खोजेको र सरकारलाई असफल बनाउन प्रयास गरेको समेत बताउनुभयो। कार्यक्रममा नेकपाका नेता एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टीभित्रको विवादका कारण सरकार चल्नै नसक्ने अवस्था आएपछि सरकारसँग नयाँ निर्वाचनको विकल्प नरहेको बताउनुभयो। अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले आगामी वैशाख 17 र 27 गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। वीरगंजमा हिजो पार्टीको प्रदेश नम्बर 2 स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै महासचिव पौडेलले शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग र सुरक्षाकर्मी तयार रहेको बताउनुभयो। राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। 2033 साल पुस 16 गते नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला सहितका नेताहरू 8 वर्ष निर्वासित जीवन बिताएर आजकै दिन स्वदेश फर्कनु भएको सम्झनामा यो दिवस मनाउने गरिन्छ। 8 वर्षको भारत प्रवासपछि 2033 साल पुस 16 गते कांग्रेस नेताहरू बीपी कोइराला, गणेशमान सिंह लगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्कनु भएको थियो। 2017 सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था शुरू गरेपछि कोइराला सहितका नेतालाई 7 वर्ष जेल पठाइएको थियो। त्यसपछि 2025 सालमा बीपी सहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए। कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ। मेलमिलाप दिवसका अवसरमा देशभर आज विभिन्न कार्यक्रम आयोजना गरिने नेपाली कांग्रेसले जनाएको छ। समाचार रेडी नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
नमस्ते भाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कुलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने, कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचारमा फेरि पनि स्वागत छ। अब बाँकी समाचार। कोरोना भाइरस संक्रमण परीक्षणका लागि नमूना संकलन गर्दा व्यक्तिको ठेगाना हाल बसोबास गरिरहेको स्थान उल्लेख गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमणको परीक्षणका लागि नमूना संकलन गर्ने क्रममा सम्बन्धित व्यक्तिले हाल बसोबास गरिरहेको स्थानलाई आधार मानेर ठेगाना उल्लेख गर्न सबै प्रयोगशाला र अस्पतालहरूलाई अनुरोध गर्नुभयो। प्रवक्ता डाक्टर गौतमले विभिन्न निकायहरूले नमूना संकलन गर्दा आफ्नो तरिकाले व्यक्तिको ठेगाना लेख्ने गरेकाले सम्बन्धित व्यक्तिको पहिचान तथा संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्न कठिनाई भएको बताउनुभयो। व्यक्तिको ठेगाना उल्लेख गर्दा एकरूपता नभइरहेकाले अब उपरान्त कुनै समस्या वा उजुरी परेमा नियम अनुसार कार्यवाही गर्ने निर्णय समेत भएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक एडीबीसँग करिब 18 अर्ब 25 करोड़ रूपियाँको ऋण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका इन्चार्ज रूडी भ्यान डेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको कुल लागत करिब 22 अर्ब 81 करोड़ रूपियाँ मध्ये 18 अर्ब 25 करोड़ एसियाली विकास बैंक र बाँकी 4 अर्ब 56 करोड़ रूपियाँ नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको स्रोतबाट बिहोरिनेछ। 9 महिनादेखि बन्द रहेको नयाँ सवारी चालक अनुमति पत्रका लागि आवेदन दर्ता खुल्ला गरिएको छ। कोरोना संक्रमणका कारण गएको वर्ष चैतदेखि बन्द रहेको नयाँ अनुमति पत्र परीक्षा छिट्टै सञ्चालन गर्ने गरी आवेदन खुल्ला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। कोरोनाको जोखिम कायम रहेकाले भीड़भाड़ कम हुने गरी लिखित र प्रयोगत्मक परीक्षा लिइने पनि उहाँले बताउनुभयो। अब के अन्तर्राष्ट्रिय समाचार। यमनको दक्षिणी शहर एडन स्थित विमानस्थलमा भएको शक्तिशाली विस्फोटनमा 22 जनाको मृत्यु भएको छ भने 50 जना भन्दा बढ़ी घाइते भएका छन्। साउदी अरेबियाको भ्रमणबाट फर्किएको नयाँ सरकारका प्रतिनिधिहरू बोकेको विमान अवतरण गरेको केही बेरमै विमानस्थलमा विस्फोटन भएको बीबीसीले जनाएको छ। मारिनेमा विमानस्थलका कर्मचारी रहेका तर प्रधानमन्त्री र सरकारका प्रतिनिधिहरू भने सुरक्षित रहेको बीबीसीले जनाएको छ। बेलायत सरकारले कोरोना भाइरस विरूद्ध अक्सफोर्ड युनिभर्सिटी र औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले बनाएको खोप प्रयोगका लागि अनुमति दिएको छ। बेलायत सरकारले खोपलाई न्यून तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले अन्य खोपको तुलनामा यो खोप बढ़ी उपयोगी हुने अपेक्षा गरेको पनि जनाएको छ। गत 24 घण्टामा विश्वभर 7,2,200 भन्दा बढ़ी कोरोना भाइरसका संक्रमित थपिएका छन्। थपिएका संक्रमित मध्ये 100 भन्दा बढ़ी अमेरिकामा 2,17,900 भन्दा बढ़ी रहेका छन्। 24 घण्टामा ब्राजिलमा 55,800 भन्दा बढ़ी, बेलायतमा 50,000 भन्दा बढ़ी र रसियामा 26,500 भन्दा बढ़ी संक्रमित रहेका छन्। अब मौसम। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने, प्रदेश एकमा आंशिक बदली हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 16 देखि 18 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सड़क संघर्षका कार्यक्रमहरू स्थगित गरी निर्वाचनको तयारीमा लाग्न राजनैतिक दलहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। लोकतन्त्रको आधार नै आवधिक निर्वाचन भएकाले निर्वाचनलाई सबैले स्वीकार गर्नुपर्ने प्रधानमन्त्रीको भनाई। एकता र मेलमिलापमा जोड़ दिँदै नेपाली कांग्रेसले आज मेलमिलाप दिवस मनाउने। नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक एडीबीले 18 अर्ब 25 करोड़ रूपियाँ ऋण सहयोग गर्ने र यमनको दक्षिणी शहर अडन स्थित विमानस्थलमा भएको शक्तिशाली विस्फोटमा 22 जनाको मृत्यु, 50 भन्दा बढ़ी घाइते। यसका साथै बिहान 9 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।